श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु।
आदरणीय श्रोता, आज हामी विद्यालयमा दिइने गृहकार्य सम्बन्धी विषयमा आधारित छलफल प्रस्तुत गर्दैछौँ। यसका लेखक हुनुहुन्छ डाक्टर खगराज बराल। छलफलमा भाग लिने पात्रहरू डाक्टर गणेश प्रसाद भट्टराई, भीमादेवी कोइराला, सरस्वती भट्टराई र प्रशान्त भट्टराई। नमस्कार रीता म्याडम।
नमस्कार कृष्ण सर।
आराम हुनुहुन्छ नि?
आरामै छु, तपाईँ नि?
म पनि आराम छु। ए, साँच्चै तपाईँले आज शिक्षक अभिभावक सङ्घमा अभिभावकको प्रतिनिधि छलफलका लागि आउने कुरा गर्नुभएको थियो नि?
हो, हाम्रा शिक्षक अभिभावक सङ्घमा अभिभावकको प्रतिनिधिका रूपमा रहने दिनेशजी नै त हो आउने भनेको।
कुरा के रहेछ?
कुरा खास त गृह कार्यको हो रे।
गृह कार्य?
हो, गृह कार्य।
कस्तो गृह कार्यको कुरा रहेछ त?
उहाँ शिक्षक अभिभावक सङ्घमा अभिभावकका तर्फबाट प्रतिनिधि भएकाले अन्य अभिभावकहरूले गृह कार्य सम्बन्धी गुनासो गरेका रहेछन्।
गुनासा के रहेछन् अभिभावकहरूको?
कुरा के भने, कुनै अभिभावकले शिक्षकले गृह कार्य नै दिनुभएन भन्ने हो अरे। कुनै अभिभावकले शिक्षकले धेरै गृह कार्य दिनुभयो भन्ने हो अरे। कुनै कुनै अभिभावकले त गृह कार्य नै दिन हुँदैन, बाल अधिकार हनन हुन्छ भन्नुभयो अरे।
अनि दिनेशजी र हामी बसेर के छलफल गरौँला त? निष्कर्ष निकाल्न सकिएला त? छलफलमा छल मात्र हुने, फल नहुने हो कि?
ऊ हेर्नुहोस् त, भीमा म्याडम र दिनेशजी सँगसँगै कुराकानी गर्दै विद्यालयतिरै आउनुभएको छ नि।
ए, हो रहेछ। नमस्कार भीमा म्याडम। नमस्कार दिनेशजी।
नमस्कार दुवै सर म्याडमलाई।
मेरो पनि नमस्कार छ है दुवैजनालाई।
अब कुरा सुरु गरिहालौँ न हुन्न?
भइहाल्छ नि।
गृह कार्यका सम्बन्धमा विभिन्न गुनासो आएकाले छलफल गर्न लागेका हौँ। म्याडमले हामीलाई गृह कार्यका सम्बन्धमा केही कुरा बताइदिनुहुन्छ कि भनेर?
गृह कार्य कक्षा कोठामा गरिने क्रियाकलापको अभिन्न अङ्ग हो। यो समग्र सिकाइ प्रक्रियाको परिपूरक पनि मानिन्छ। कक्षामा गरिएका सिकाइ क्रियाकलापको अभ्यास गर्ने अवसर हो। कक्षामा गरिएका सिकाइलाई आफैले प्रयोग गरेर पुनर्बल प्रदान गर्ने काम गृह कार्य हो।
गृह कार्यका प्रयोजनका सम्बन्धमा अभिभावकहरू बिचको बुझाइ फरक फरक छ। कतिपय अभिभावकले गृह कार्य नदिएकामा गुनासो गर्छन् भने कतिपयले गृह कार्य बढी भएको भनी गुनासो गर्छन्।
विद्यार्थीको बुझाइ पनि घरमा पढ्नु भनेकै गृह कार्य हो भन्ने रहेछ। अभिभावकका अनुसार छोराछोरीले गृह कार्य सकेपछि पढेर सकेँ भन्ने गरेका छन् रे।
तपाईँ हाम्रा घरमा पनि यस्तै त छ नि, पढ्नु भनेकै गृह कार्य गर्नु हो जस्तो।
मेरा छोराछोरीलाई पढ्नु भन्यो भने गृह कार्य सकेँ भन्ने जवाफ आउने गरेको छ। के गृह कार्य सक्नु नै पढ्नु हो र?
गृह कार्य नदिने हो भने कतिपय विद्यार्थीले झोलाबाट पुस्तकै निकाल्दैनन्, के गर्ने?
प्रायः शिक्षकहरूले पाठ्यपुस्तक पढाउनु र पाठ्यपुस्तकमै रहेका अभ्यासहरूमध्ये छानेर गृह कार्यका रूपमा दिनु नै आफ्नो कर्तव्य सम्झिने गरेका छन्। त्यही भएर होला
विद्यार्थीहरू पनि गृह कार्यप्रति सकारात्मक देखिँदैनन् नि।
गृह कार्यलाई कक्षामा पढाइएका विषयवस्तुको अभ्यास मात्र हो भन्ने भ्रम रहँदासम्म विद्यार्थीहरू यसप्रति सकारात्मक देखिँदैनन्। उनीहरूले यसलाई बोझका रूपमा पनि लिने गर्छन्। गृह कार्यलाई परीक्षामुखी बनाउनु हुँदैन। शिक्षक र अभिभावकका आँखामा भ्रम सिर्जना गरेर सारेर गृह कार्य बुझाउने गरेको देखिन्छ।
कतिपयले त घरमा विद्यार्थीलाई व्यस्त र नियन्त्रण गराउने साधनका रूपमा उपयोग गरेका छन् नि।
विद्यार्थीलाई पठन पाठनमा नियन्त्रण गर्न गृह कार्यलाई उपयोग गर्नु हुँदैन।
त्यसो हो भने त गृह कार्य नदिने हो भने कक्षामा पढाएको विषयवस्तुको अभ्यास कम हुन जान्छ नि म्याडम।
त्यो पनि होइन। बोझिलो र अरुचिपूर्ण गृह कार्यले विद्यार्थीको विषयवस्तु सिकाइमा सहज बनाउँदैन। यसले विद्यार्थीको शिक्षकसँग अस्वाभाविक दूरी र भय सिर्जना गर्न सक्छ।
फेरि गृह कार्य नदिने विद्यालयलाई अभिभावकहरूले राम्रो मान्दैनन् नि।
विद्यार्थीलाई धेरै गृह कार्य दिने विद्यालयलाई राम्रो स्कुल मान्ने र आवश्यकताका आधारमा मात्र गृह कार्य दिने विद्यालयलाई स्तरहीन मान्ने अभिभावकहरूको हाम्रामा कमी छैन नि।
मलाई त कतिपय अभिभावकले छोराछोरीलाई गृह कार्य नदिएर फुर्सदिलो बनाइदिए भनेर गुनासो पनि गरेका छन्।
विद्यार्थीको उमेर, उनीहरूको सिकाइ क्षमता, संवेगात्मक विकास आदिका आधारमा विद्यार्थीहरूलाई गृह कार्य दिने नदिने दिए पनि कति दिने भन्ने कुरा निर्धारण हुने गर्छ।
सानो कक्षाका विद्यार्थीलाई पनि धेरै नै गृहकार्य दिनुपर्छ भन्ने अभिभावक पनि छन् नि।
विद्यार्थीलाई भुलाउन व्यस्त गराउनका लागि मात्र गृहकार्य दिने कामले विद्यार्थीको भलो चाहिँ गर्दैन, बरु विद्यार्थीको सृजनात्मक क्षमतामा ह्रास आउँछ।
कुनै कुनै अभिभावकले त गृहकार्य नदिने हो भने गृहकार्य दिने स्कुल खोजेर बच्चालाई अर्कैमा सार्नु पर्ला समेत पनि भन्छन्।
मैले त केही अभिभावकले छोराछोरीको गृहकार्य आफै गरिदिएका पनि देखेको थिएँ। उनीहरूले देब्रे हातले लेख्ने गर्थे। किन देब्रे हातले लेखेको भनेर सोद्धा छोराछोरीको जस्तै अक्षर बनाउन लेखेको नि भन्थे।
धेरै गृहकार्य भएकाले माया लागेर पनि हुनसक्छ। कतिपयलाई त गृहकार्यले तनावै दिए जस्तो पो भयो।
बच्चाले सोधेर हैरान पार्छन् पनि भन्छन्। आउँदैन भने यति पनि नआउने भनी प्रश्न गर्छन्। हामीलाई त छोराछोरीको गृहकार्य सक्न लगाउनु पनि एउटा ठुलै काम फत्ते गरे जस्तो लाग्छ। अचेल त
अभिभावकहरूले गृहकार्य आफै गर्न बालबालिकालाई प्रोत्साहन गर्नुपर्छ। उनीहरूको प्रयासलाई सकारात्मक सबलीकरण गर्नुपर्छ। छोराछोरीलाई गृहकार्य आफै गर्न सक्छु भन्ने भावनाको विकास गराउनुपर्छ।
हो त, स्कुलबाट आएर खाजा नास्ता खाएपछि उनीहरूको काम नै गृहकार्य गर्नै हुन्छ। छोराछोरीले बेलुका अबेलासम्म गृहकार्य नै गर्छन्। न खाना खाने समय सजिलै मिल्छ, न समयमा नै सुत्छन् भन्ने गुनासो पनि अभिभावकहरूबाट आउने गरेका छन्।
कतिपय अभिभावकको गुनासो भने भिन्नै किसिमको छ।
कस्तो भिन्न किसिमको?
गृहकार्य टन्नै दिने, परीक्षण भने कहिल्यै नगर्ने, यस्तो भनाइ पो आउँछ त कहिलेकाहीँ।
कतिपय शिक्षकले झारा टार्नका लागि मात्र गृहकार्य दिएका हुन्छन्। त्यस्ता शिक्षकले गृहकार्य दिएर परीक्षण नगरेका पनि हुन्छन्। त्यस्तो अवस्थामा अभिभावकको गुनासो आउनु स्वाभाविक पनि हो।
एउटा कक्षामा 40-50 विद्यार्थी हुन्छन्। दिनमा 5-6 पिरियड पढाउनुपर्छ। कसरी सकिन्छ त यति धेरै गृहकार्य परीक्षण गर्न? उपाय बताइदिनुहोस् न म्याडम, हामीलाई पनि उपयोग हुनसक्छ।
ल सुन्नुहोस्, गृहकार्य परीक्षण गर्ने उत्कृष्ट तरिका त सम्बन्धित शिक्षकले नै परीक्षण गर्ने हो। यो नै सर्वस्वीकार्य र धेरै प्रयोग हुने तरिका हो नि।
सम्बन्धित शिक्षकले परीक्षण गर्न सम्भव नहुँदा के गर्ने पो हो म्याडम?
सुन्नुहोस्, अब अर्को तरिका, शिक्षकले कालो पाटी वा सेतो पाटीमा समस्याको समाधान गरिदिने र सम्बन्धित विद्यार्थीलाई आफ्नो गृहकार्य आफै परीक्षण गर्न लगाउने हो। तर यो तरिका सबै विषय र समस्यालाई उपयुक्त हुँदैन। कालो पाटी वा सेतो पाटीमा गरिदिएको समाधान वा सुधारले निश्चित विषय र समस्यामा मात्र उपयोगी हुन्छ।
अर्को नि म्याडम,
कक्षाका राम्रा र उत्कृष्ट विद्यार्थीको सहयोगमा गृहकार्यको परीक्षण गर्ने हो। यसमा विद्यार्थीहरूको समूह बनाएर राम्रा र उत्कृष्ट विद्यार्थीलाई गृहकार्य परीक्षण गर्न लगाउनुपर्छ। यसमा शिक्षकले भने निरन्तर निगरानी गरिरहनुपर्छ।
अर्को पनि तरिका छ कि?
छ नि, यो तरिकामा एक विद्यार्थीको गृहकार्य परीक्षण गर्न अर्को विद्यार्थीलाई दिने हो। शिक्षकले सही समाधान बताइदिने र विद्यार्थीले साथीको गृहकार्य परीक्षण गर्ने।
शिक्षकले गृहकार्य परीक्षण गरेको कुनै सङ्केत त विद्यार्थीको कापीमा देखिनुपर्छ, नत्र भने अभिभावकहरूले फेरि गुनासो गरिहाल्छन्।
ठिक भन्नुभयो, यसमा कुनै न कुनै सङ्केत आवश्यक हुन्छ। कतिपय ठाउँमा सच्याइदिनु पनि पर्ला।
गृहकार्यको मुख्य प्रयोजन विद्यार्थीलाई समयको सदुपयोग गरी पढिएका पाठहरूको पुनरावलोकन गर्नु हो। स्वाध्यायन गर्ने बानीको विकास गराउनु पनि हो। कामको योजना बनाउने, समय व्यवस्थापन गर्ने, सम्पन्न गर्नुपर्ने कामको व्यवस्थापन गर्ने, तोकिएको जिम्मेवारी पुरा गर्ने जस्ता उद्देश्य पुरा गर्न पनि गृहकार्य दिइन्छ।
गृहकार्यभित्र त थुप्रै कुरा परेको देखियो। गृहकार्य अनिवार्य र अपरिहार्य हो कि होइन म्याडम?
गृहकार्य दिनुपर्ने र नदिने भन्ने विषय निरपेक्ष रूपमा भन्न सक्ने विषय चाहिँ होइन। यसमा पक्ष र विपक्षमा राय राख्न पनि सकिन्छ। यसलाई विवादित विषय बनाउन पनि सकिन्छ।
गृहकार्य अनिवार्य हो त?
विषयवस्तु र कक्षा कोठामा भएका सिकाइ कार्यकलापका आधारमा कहिलेकाहीँ गृहकार्य नदिँदा पनि हुन्छ। जबरजस्ती दिनै पर्छ भन्ने होइन। कक्षामा पढेका र सिकाइएका विषयवस्तुलाई गहिरिएर बुझ्न, आउने पाठको तयारी गर्न, सिकेका विषयवस्तुलाई नयाँ परिस्थितिमा उपयोग गर्न पनि गृहकार्यको आवश्यकता पर्छ।
यति कुरा त सबै अभिभावकले बुझ्न सक्लान् नि होइन र?
यसलाई शिक्षक अभिभावकको बैठकमा बुझाउनुपर्छ। यस कार्यमा दिनेश सरको सहयोग महत्त्वपूर्ण हुनेछ।
म त सधैँ तयार नै छु नि, तपाईँहरूले जहिले बोलाउनुहुन्छ म आइहाल्छु।
गृहकार्य कस्तो हुनुपर्छ त म्याडम?
विद्यार्थीहरूमा नियमित रूपमा पढ्ने बानीको विकास गराउन गृहकार्य दिनु आवश्यक हुन्छ। विद्यार्थीलाई समस्याको समाधान गर्न क्रियाशील गर्ने किसिमको गृहकार्य हुनुपर्छ। गृहकार्य सृजनात्मक र खोजमूलक हुनुपर्छ। कक्षा शिक्षणबाट विद्यार्थीलाई खोजका लागि उत्प्रेरित गर्ने किसिमको हुनुपर्छ। यसका लागि विद्यार्थीलाई समस्या दिने र सो समस्या घरमा पुगेर विश्लेषण गरी समाधान गर्ने गरी गृहकार्य दिइनुपर्छ। विद्यालयमा सिकिएको पाठलाई घरमा अभ्यास गर्ने अवसर पनि हो।
यसबाट हामीले आगामी पाठको तयारीका रूपमा पनि गृहकार्य हुन सक्छ नि, होइन म्याडम?
हो, आगामी पाठका लागि अग्रिम तयारीका रूपमा गृहकार्यलाई पनि लिन सकिन्छ।
त्यसो भए गृहकार्य घरमा गरिने काम मात्र होइन रहेछ, यसका त थुप्रै फाइदा पनि रहेछन् नि, होइन?
दिनेशजीले ठिक भन्नुभयो। गृहकार्यले हरेक विद्यार्थीलाई आफ्नै गतिमा प्रगति गर्ने मौका दिन्छ। तीक्ष्ण बुद्धि र सिकाइमा तीव्र गतिका विद्यार्थीलाई कक्षा कोठाको औसत सिकाइ पर्याप्त हुँदैन। उनीहरूलाई सिक्ने थप मौका दिनुपर्छ। यस्तो मौका गृहकार्य मार्फत उपलब्ध गराउन सकिन्छ। सिकाइमा मन्द गतिका विद्यार्थीलाई उपचारात्मक सिकाइका लागि पनि गृहकार्य दिनुपर्छ।
गृहकार्यलाई विद्यार्थी र अभिभावकले सही किसिमले बुझिदिए भने त विद्यार्थीको सिकाइमा उल्लेखनीय सुधार हुने रहेछ नि।
शिक्षकले पनि सही किसिमले गृहकार्य दिने र परीक्षण गरे भने मात्रै।
गृहकार्यले घर र विद्यालय बीचको पुलको काम गर्छ। त्यस्तै सिकाइमा अभिभावकको पनि सहभागी हुने अवसर दिन्छ गृहकार्यले। गृहकार्य शिक्षक तथा विद्यार्थीहरूको मात्र चासोको विषय होइन, घर परिवार र अभिभावकको पनि चासोको विषय हो।
त्यसो भए गृहकार्यबाट विद्यालय, शिक्षक र अभिभावकको सम्बन्ध कसरी स्थापना हुन्छ त?
गृहकार्यले विद्यालय, शिक्षक र अभिभावक बीचको सम्बन्धलाई ताजा बनाइराख्छ। विद्यार्थीले घरमा गृहकार्य गरेपछि अभिभावकलाई विद्यालयमा नियमित पठन पाठन भइरहेको भन्ने सन्देश प्रवाह हुन्छ। त्यसैले गृहकार्यले अभिभावक र विद्यालय बीच अघोषित पुलको काम गरेको हुन्छ।
हाम्रा जस्ता विद्यालयमा शिक्षक र अभिभावक बीच नियमित भेटघाट हुने र यस्ता विषयमा छलफल हुने भए पो
सम्भव भएमा शिक्षक र अभिभावक बीच गृहकार्यका सम्बन्धमा छलफल तथा विचार विमर्श हुनुपर्छ।
सामान्यतया पाठ पढाएपछि मात्र गृहकार्य दिने चलन छ हाम्रामा, यो मात्र एक तरिका हो र?
पाठ पढाएपछि मात्र गृहकार्य दिनुपर्छ भन्ने छैन, गृहकार्य पाठ पढाउनुभन्दा पहिले पनि दिन सकिन्छ।
यसको चाहिँ के प्रयोजन होला त म्याडम?
पाठ पढाउनुभन्दा पहिले गृहकार्य दिँदा विद्यार्थीले पढ्नुपर्ने पाठलाई बुझ्नका लागि आवश्यक पूर्व ज्ञान प्राप्त हुन्छ। यसले विद्यार्थीलाई पाठ पढाउँदा र विद्यार्थीले पढ्दा सजिलो हुन पुग्छ।
गृहकार्य दिँदा कस्तो दिनुपर्छ त म्याडम?
गृहकार्य सीमित, विद्यार्थीको उमेर र स्तर सुहाउँदो हुनुपर्छ। हुन त पाठ्यपुस्तक विद्यार्थीको स्तर अनुसार नै तयार गरिएको हुन्छ। कहिलेकाहीँ शिक्षकले स्तरभन्दा माथिको गृहकार्य पनि दिने गरेको गुनासो सुनिन्छ। विद्यार्थीको स्तरलाई ध्यान त दिनै पर्छ नि।
किन म्याडम?
सिकाउने तरिका र सिकाउने शैली सधैँ एउटै हुँदैन। कहिले परीक्षा लिनु पर्ला, कहिले घोकाउनु पर्ला, कहिले कण्ठ बनाउनु पर्ला, कहिले सृजनात्मक किसिमले सिकाउनु पर्ला, यी सिकाउने शैलीका कुरा हुन्। यसको मतलब गृहकार्य दिनै हुँदैन भन्ने चाहिँ होइन। यसका नकारात्मक भन्दा सकारात्मक पक्ष बढी छन्।
गृहकार्यका नकारात्मक पक्षलाई न्यूनीकरण गर्दै सकारात्मक पक्षलाई बढावा दिँदै जानुपर्छ। यसबाट नै विद्यार्थीलाई फाइदा हुन सक्छ।
बालबालिकाको उमेर र सिकाइका विषयवस्तुलाई ध्यान दिएर गृहकार्य दिनुपर्छ।
किन होला त म्याडम?
गृहकार्य बालबालिकालाई सिक्नका लागि कुतूहल जगाउने किसिमको हुनुपर्छ। बालबालिका रमाउने किसिमको गृहकार्य दिनुपर्छ। यस्तो गृहकार्य होस् कि गृहकार्य गरेको पत्तै नहोस्।
गृहकार्य नदिँदा अभिभावकलाई तनाव, गृहकार्य दिँदा बालबालिकालाई तनाव, हामीलाई यी दुवैले गर्दा झन् तनाव हुने भयो। हामीलाई पनि सजिलो छैन, गाह्रो छ।
सामान्य किसिमका गृहकार्य दिनु राम्रो हो। बालबालिकालाई बोझ र तनाव हुने गरी गृहकार्य दिने प्रवृत्ति चाहिँ राम्रो होइन मेरो विचारमा।
कहिलेकाहीँ गृहकार्यको विकल्प पनि खोज्न सकिन्छ नि।
कस्तो अवस्थामा विकल्प खोज्नु पर्ला त म्याडम?
गृहकार्यका कारणले विद्यार्थीमा शिक्षकप्रति वितृष्णा जाग्ने, विद्यालय छाड्न सक्ने, कक्षामा बस्न मन नपराउने र पढाइप्रति अरुचि बढ्ने भयो भने गृहकार्यको विकल्प खोज्नुपर्छ।
यसका वैकल्पिक बाटाहरू के हुन सक्छन् त म्याडम?
गृहकार्यका रूपमा पाठका अभ्यास भन्दा परियोजना कार्य, मामिला अध्ययन, खोज अनुसन्धान, प्रतिवेदन लेख्ने जस्ता सहभागितामूलक किसिमले सम्पादन गर्ने गृहकार्य दिनु उपयुक्त हुन्छ।
त्यसो हो भने म्याडम गृहकार्य कस्तो हुनुपर्छ त?
गृहकार्य थोरै थोरै दिने, दैनिक दिने, रमाइलो हुने किसिमले दिने, एउटै विषयमा धेरै नदिने, विद्यार्थीलाई गृहकार्य नै नगरेको भान हुने किसिमले दिने।
तर गृहकार्य त आवश्यक हो नि, यसलाई त अभिभावकले पनि स्वीकारेका छन्।
गृहकार्य त आवश्यक छ नि, दिनुपर्छ।
एक दिन भीमा म्याडम दिनेशजी सहितको अभिभावक भेला आयोजना गरौँ न हुन्न र त्यस भेलामा गृह कार्यका सम्बन्धमा अन्तर्क्रिया गरौँ न।
कृष्ण सरको कुरामा म चाहिँ सहमत।
अब छिट्टै विद्यालय व्यवस्थापन समितिको बैठकमा यसबारे छलफल गरी निष्कर्षमा पुग्छौँ।
आज अभिला भइसक्यो, भेलामा थप छलफल गरौँला नि।
हुन्छ।
हवस् त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।